आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
हृदय भरि छ चोटहरू, कहाँ जानु कसलाई भनु, यीशु बिना कति रुवाई कति धोखा दिए, निर्दोष शिशुलाई दोषी बनाए, कति रुवाई कति धोखा दिए, निर्दोष शिशुलाई दोषी बनाए, दोष मेरै नै थियो तर प्रभुले चुपचाप सबै सही दिए, दोष मेरै नै थियो तर प्रभुले चुपचाप सबै सही दिए, हृदय भरि छ चोटहरू, कहाँ जानु कसलाई भनु, यीशु बिना निर्दोष बलिदान बेदीमा चढ्नुभयो, अनि मेरा सबै पापहरू धुनुभयो, निर्दोष बलिदान बेदीमा चढ्नुभयो, अनि मेरा सबै पापहरू धुनुभयो, नयाँ जीवन दिएर मेरा घाउहरू उनको हातले सुइदिनु भो, नयाँ जीवन दिएर मेरा घाउहरू उनको हातले सुइदिनु भो, हृदय भरि छ चोटहरू, कहाँ जानु कसलाई भनु, यीशु बिना
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ प्रभुको सेवाको लागि। तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो प्रभु येशू ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा जय मसी टक्र्याउन चाहन्छु। साथै तपाई सबैलाई मेरो नमस्कार। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी उत्पत्ति 32 अध्यायबाट वचन अध्ययन गर्न गइरहेका छौं। बाइबलमा धेरै महान अध्यायहरू छन् र अध्याय 32 चाहिँ तिनीहरूमध्ये एउटा अध्याय हो। यो याकुबको जीवनमा उच्च बिन्दु वा लक्ष्य हो र यसलाई उसको जीवनमा निर्णायक अवस्था वा स्थिति पनि भन्न सकिन्छ। अर्को शब्दमा भन्ने हो भने यो याकुबको सत्य विश्वासमा परिवर्तन हुने कुरा हो वा सत्य विश्वासमा फर्किआउने कुरा हो। यद्यपि तिनी शरीरमा रहने व्यक्ति एकपल्ट भए तापनि वा एक समयमा तिनी शरीरमा जिउने व्यक्ति भए तापनि आखिरमा यो व्यक्ति अझै परमेश्वरको जन थिए। त्यही नै कारण त कुन मान्छे चाहिँ सत्य विश्वासी हो कुन चाहिँ होइन भनेर इन्साफ गर्ने काममा हामी सधैँ नै होशियार हुनुपर्छ। त्यहाँ थुप्रै मानिसहरू छन् जो ख्रिस्टियन वा विश्वासीहरू जस्ता देखिँदैनन् तर तिनीहरू वास्तवमा विश्वासी हुन्छन्, परमेश्वरका भक्तहरू हुन्छन्। तिनीहरू यसको कति पनि आफ्नो जीवनद्वारा वा बाहिरी प्रमाण दिँदैनन्। अनि यो व्यक्ति याकुबले त्यस्तो कुनै प्रमाण दिएन एउटा कुरा बाहेक, आपतको बेलामा जब परमेश्वर तिनीका प्रकट हुनुहुँदा तिनले जवाब दिए। याकुब जो संसारमा परमेश्वरको प्रतिनिधि र साक्षी हुन्, वास्तवमा तिनले खराब साक्षी दिए। तर अहिले तिनी कति पनि निरन्तर त्यस्तो जीवन जिउन गइरहेका छैनन् जुन एक समयमा तिनी जिउँदथे। त्यसकारण परमेश्वर तिनीसँग व्यवहार गर्न गइरहनु भएको छ। वास्तविकता बताउने हो भने तिनलाई आफू कहाँ ल्याउन लंगडा पार्नुहुनेछ। प्रभुले हामीलाई पनि अनुशासन गर्नुहुन्छ। हिब्रू 12 अध्यायको 6 पदमा भनिएको छ, जसलाई उहाँ प्रेम गर्नुहुन्छ त्यसलाई अनुशासन पनि गर्नुहुन्छ, त्यो नै उहाँको तरिका हो, विधि हो। उहाँ त्यस तरिकामा अनुशासन गर्नुहुन्छ। लूत पनि परमेश्वरका सन्तान जस्ता देखिँदैनथे तिनको व्यवहार हेर्ने हो भने, तर तिनी परमेश्वरका जन थिए। किनकि पत्रुस भन्छन् 2 पत्रुस 2:7-8 पदमा, लूतको धार्मिक आत्मा सदोमको दुष्टता देखेर सधैँ खिन्न हुन्थ्यो, तर उही समयमा तपाईलाई भनौं लूतलाई निश्चय नै उहाँले आगोको भट्टी वा ज्वालामा भएर पठाइए। तिनी सदोम र गमोराको दण्ड रूपी आगोबाट बचे, तर परमेश्वरले जाँचको आगोमा भएर लानुभयो। यही नै याकुबको अनुभव हो। तिनले आफ्नो स्कूलको डिग्री कड़ा अनुशासनको स्कूलबाट पाए र मामा लावन चाहिँ त्यस स्कूलको अध्यक्ष साथै हेडमास्टर थिए। ग्रेजुएसनको बेला यस केटा याकुबले दुःखदायी विदायको वक्तव्य यति अभिव्यक्त दिए, तिनलाई यो डिग्री लिन 20 वर्ष समय लाग्यो र तिनले निश्चय नै यसको लागि अति नै ठूलो मेहनत गरे। वृद्ध लावनले 10 पल्ट ज्याला बदली दियो। हरेक 2 सालमा लावनसँग सधैँ याकुबको 2 सम्झौता वा करार भइरहन्थ्यो। यो सधैँ याकुबको बेफाइदाको कुरा हुन्थ्यो। यो नै याकुबको अनुभव थियो। अहिले हामी यो जाँचमा आउँछौ जुनमा परमेश्वर यस व्यक्ति याकुबसँग व्यवहार गर्न गइरहनु भएको छ, किनभने तिनी परमेश्वरको प्रतिनिधित्व गर्न गइरहेका छन्। परमेश्वर तिनीसँग व्यवहार गर्नुहुनेछ। आरम्भमा म यो शास्त्रको पदको पनि उल्लेख गर्न चाहन्छु। यस 32 अध्यायको अध्ययनमा जानुभन्दा पहिले यसैया 40:29 पदमा भनिएको छ, उहाँले दुर्बलहरूलाई बल दिनुहुन्छ र शक्तिहीनको शक्ति बढाइदिनुहुन्छ। यही नै याकुबको अनुभव हो। त मित्र आउनुहोस् यो अध्यायको वचन अध्ययनतिर प्रवेश गरौं। सर्वप्रथम हामी देख्नेछौ याकूबको जीवनमा संकष्ट र समस्याको घड़ी। उत्पत्ति 32 अध्याय 1 र 2 हामी पढ्छौं। याकूब पनि आफ्नो बाटो लागे र परमेश्वरका दूतले तिनीसँग भेट गरे। याकूबले उनीहरूलाई देखेर भने, यो त परमेश्वरको छाउनी हो, यसकारण तिनले त्यस ठाउँको नाउँ महोनोम राखे। परमेश्वर याकूबसँग सिधै व्यवहार गरिकन तिनलाई वास्तविकताको स्थानमा र फलवन्तको स्थानमा ल्याउन र उहाँको निम्ति साक्षी र महत्वपूर्ण सेवामा ल्याउन आरम्भ गरिरहनु भएको छ। अनि 3-5 हामी पढ्छौं, याकूबले एदोमको देशको शेरमा आफ्नो दाजु एसौ कहाँ आफ्नो अघि दूतहरू पठाए। याकूबले तिनीहरूलाई यसो भन्ने आज्ञा दिए, तिमीहरूले मेरो मालिक एसौलाई यसो भन्नु, तपाईँको दास याकूब यसो भन्छ, म लाबनसँग बसोबास गरी अहिलेसम्म त्यही रहे। मसँग गाईगोरू, गधा, भेडा, बाख्रा र नोकर चाकरहरू छन् र तपाईँबाट निगा पाइला भन्ने हेतुले अहिले तपाईँ कहाँ मैले विन्ती गर्न पठाएको हुँ। यो व्यक्ति याकूब अझै चलाक र चतुर स्वभावका छन् होइन र? लाबनसँगको उसको अनुभवपछि पनि यो बानी छोड्न चाहँदैन। तिनी आफ्नो खास मुलुकतिर फर्किआइरहेका छन् र तिनले करिब 20 वर्ष पहिले एसौसँग गरेको व्यवहारलाई सम्झिन्दछन् र तिनी सम्झिन्छन् कि एसौले तिनको विरूद्ध मार्ने हाँक दिएको कुरा, चुनौती दिएको कुरा। यो कुराको ध्यान दिनुहोस्, याकूबले आफ्ना नोकरहरूलाई यो निर्देशन दिँदै पठाउँछन्, जब तिमीहरूले मेरो प्रभु एसौलाई भेट्छौ, तिनलाई यसो भन्नु, तपाईँको दास याकूबले भन्छ। मित्र, याकूबले यही नै तरिकामा पहिले कहिले पनि बोलेका थिएनन्। तिनले जन्म ज्येष्ठ अधिकारको हडपे र उसको आशिषको पनि चोरे। तिनी दुष्ट धुर्तै गर्ने व्यक्ति थिए, तर तिनको वचन अहिले बेग्लै छ। मलाई लाग्छ तिनले मामा लाबनबाट वास्तवमा केही कुरा सिके, मेरो प्रभु एसाउ र तपाईँको दास याकूब, कति नम्रताको दीनताको शब्द उनी प्रयोग गर्छन्। भनिएको छ 6 पदमा, ती दूतहरू याकूब कहाँ फर्केर आई यसो भने, हामी तपाईँका दाजु एसौ कहाँ गयौं र उहाँ तपाईसँग भेट गर्न 400 मानिसहरूको साथमा आउँदै हुनुहुन्छ। यो खबरले विचरा याकूबलाई अति नै भयभीत गर्यो, किनभने तिनले थाहा पाएका थिएनन् कि यी सब कुराको तात्पर्य के हो। वास्तवमा एसौ आफ्ना 400 ती मानिसहरूसँग आएको कारण तिनीसँग दुश्मनी गर्नलाई हो वा के को कारणले हो, त्यो कुरा उसलाई थाहा थिएन। तर तिनलाई भेट्नलाई आइरहेका थिए किनकि तिनले याकूबको आगमनको सूचना पाए। यद्यपि एसौ खुशीसाथ मिल्न आए पनि याकूबको निम्ति सान्त्वना र शान्तिको कुरा थिएन। हुन सक्छ तिनको यसको पछाडि अर्कै अभिप्राय छ भन्ने कुरा याकूबले सन्देह गरे वा सोचे। तिनमा त्यति आत्मविश्वास वा भरोसा थिएन। जे होस्, विचरा याकूब निराशमा, अशान्तिमा छन्, अहिले चिन्तामा छन्। 7-8 हामी पढ्छौं, तब याकूब साह्रै डराएर आकुल भए। तिनले आफूसँग भएका मानिसहरू, भेडा बाख्राका बगालहरू, गाई गोरुका बथानहरू र ऊँठहरूलाई दुई दलमा विभक्त गरे। यदि एसौ आएर एक दललाई आक्रमण गरे पनि अर्को दल त उम्कन सक्ला भनी तिनले सोचे। यहाँ फेरि आफ्नो चलाकीको, आफ्नो धुर्ताईको प्रयोग गरिरहेका छन् याकूब। भनिएको छ, यदि एसौ आएर एक दललाई आक्रमण गरे पनि अर्को दल त उम्कन सक्ला भनी तिनले सोचे। अहिले याकूब के गर्छन्, यो कुराको ध्यान राख्नुहोस्। तिनले आफ्नो खिन्नता र निराशमा, बेचैनीमा परमेश्वरलाई पुकार गर्छ। 9-10 भनिएको छ, तब याकूबले प्रार्थना गरे, हे मेरा पिता अब्राहमका परमेश्वर र मेरा बाबु इसाकका परमेश्वर, हे परमप्रभु, जसले मलाई त तेरै देशमा तेरा कुटुम्बहरू कहाँ जा र म तेरो भलाइ गर्नेछु भन्नुभएको थियो, तपाईँले आफ्नो दासलाई जति करूणा र विश्वासयोग्यता देखाउनु भएको छ त्यसको म कति पनि योग्य छैन, किनभने एउटा लाठो मात्र लिएर मैले यसो यर्दन नदी तरेको थिएँ, तर अहिले मेरा दुईवटा दल भएका छन्। अहिले यो मानिस याकूब परमेश्वरलाई पुकार गर्छन्, यो आधारमा कि उहाँ उसको पिता अब्राहमको परमेश्वर र इसाकको परमेश्वर हुनुहुन्छ। अहिले मैले याकूबको जीवनमा क्रमशः केही परिवर्तनहरूले स्थान लिइरहेको कुरा देख्न आरम्भ गरेको छु। यो नै पहिलोपल्ट हो तिनले यो भनेको कुरा सुनेको, तपाईँको दासलाई जति करूणा र सत्यता देखाउनु भएको थियो त्यसको म कति पनि योग्य छुइन। पहिलोपल्ट तिनले जीवनमा यो महसुस गरे कि परमेश्वरको दृष्टिमा तिनी पापी रहेछन्। के तपाईँलाई थाहा छ, त्यहाँ थुप्रै ख्रिस्टियनहरू छन् जो महसुस गर्दैनन् कि तिनीहरू पापी हुन्। धेरै सालदेखि म एक व्यक्तिलाई चिन्छु जसको जीवन हेर्दा म यो भन्न सक्छु कि तिनी पापी हुन्। तिनले गरेका सबै कुरा मलाई बताए र जुनले गर्दा तिनी उद्धार पाएका थिए र तिनी एक पापी थिएनन्। मेरो मित्र, तिनी एक पापी हुन्। हामी सबै पापी हौं, तर अनुग्रहद्वारा उद्धार पाएका छौं। जबसम्म हामी यो जीवनमा हुन्छौ हामीसँग त्यो पुरानो स्वभाव छ जुन स्वर्गीयमा जान कति पनि योग्य छैन। अनि तपाईँलाई थाहा छ, परमेश्वर त्यसलाई स्वर्गीयमा लान वा लैजान अनुमति दिनुहुन्न। यो सानो प्रचारक त्यहाँ जान सक्दैन। त्यही नै कारण त परमेश्वरले मलाई नयाँ स्वभाव दिन आवश्यक थियो। पुरानो स्वभाव त मर्मत गर्न पनि योग्य थिएन। यो मानिस अहिले यो भन्न आरम्भ गरेका छन् कि तिनी कति पनि योग्यका छैन। जब कुनै व्यक्ति यस आधारमा परमेश्वर कहाँ आउँछन् वा आउन आरम्भ गर्छन्, तिनले यो कुराको थाहा पाउनेछ कि परमेश्वर तिनीसँग संसार आदान प्रदान गरेको थाहा पाउनेछन्, तिनीसँग बोल्नु भएको कुराको थाहा पाउनेछन्। याकूब यो अति नै सुन्दर चाखलाग्दो कथन बनाउँछन्, किनभने एउटा लाठो मात्र लिएर मैले यसो यर्दन नदी तरेको थिएँ, तर अहिले मेरा दुईवटा दल भएका छन्। अनि एघार र बाह्र पदमा हामी पढ्छौ, म विन्ती गर्दछु मलाई मेरा दाजु एसाउको हातबाट बचाउनुहोस्, किनकि उनीसँग मलाई डर लाग्छ कि उनले आमा छोराछोरीहरू समेत हामी जम्मैलाई आक्रमण गर्लान्। तर तपाईँले भन्नुभएको छ, साँच्ची नै म तेरो भलाइ गर्नेछु र तेरा सन्तानहरू समुद्रका बालुवा सरत्व ल्याउनेछु जो गर्न सकिने छैनन्। याकूब साँच्ची नै परमेश्वर कहाँ आफ्नो पुकार र चित्कार छोड्छन्। त्यो रात तिनको निम्ति अति नै कठिन कुरा थियो, मुस्किल कुरा थियो, मानसिक तनावको दिन। अहिले याकूब आफ्नो दाजु एसाउसँग भेट हुनलाई तयारी हुन्छन्। तेह्रदेखि पन्ध्र पदमा हामी पढ्छौं, तिनी त्यस रात त्यही बास बसे र आफूसँग भएको सम्पत्तिबाट तिनले दाजु एसाउको निम्ति सौगात छुट्याए, अर्थात 200 बाख्री, 20 बोका अनि 200 भेडी, 20 भेडा, 30 दुहुना ऊँट र 3 का बच्चा, 40 गाई र 10 साँढे, 20 गधैनी र 10 गधा। याकूब अहिले अति नै उदार चितको व्यक्ति भएको हामी देख्छौ, होइन र? अनि 26 पदमा भनिएको छ, यी सबैको लागि तिनले बथान गरी आफ्ना कमारीहरूलाई जिम्मा लगाए र तिनीहरूलाई भने, म भन्दा अघि अघि जाऊ र बथान बथानका बीचमा केही खाली ठाउँ राख। यो याकूबको युक्ति हो। याकूब पहिले एउटा बथान सहित अति नै ठूलो उपहार लिएर अगाडि पठाउँछन्। अनि जब त्यो पहिलो बथान पुग्छ, एसाउले सोध्नेछ, यो के हो? याकूबका नोकरहरूले भन्नेछ, हामी तपाईँको भाइ याकूबबाट उपहार तपाईँको निम्ति ल्याएका छौं। एसाउ त्यो उपहारलाई प्राप्त गर्छन् र अगाडि बढ्छन् र अर्को बथानलाई भेट्छन्। त्यति नै धेरै उपहारसहित उसले नोकरहरूलाई सोध्नेछन्, तिमीहरू कहाँ गइरहेका छौ? तिनीहरूले भन्नेछन्, हामी एसाउलाई उसको भाइ याकूबद्वारा उपहारसहित भेट्न गइरहेका छौं। अहिले तिनी भन्नेछन्, म नै एसाउ हौ। मित्र, मलाई विश्वास गर्नुहोस्, याकूब र उसको परिवार भएको सम्म पुग्दा ओर्दा एसाउ पूर्ण रूपमा नम्र भइसकेका हुनेछन्। याकूबले परमेश्वरसँग प्रार्थना गरे र परमेश्वरलाई यो कुराको पूर्ण स्मरण दिलाए, तपाईँले मेरो देशमा फर्कन भन्नुभएको थियो, तपाईँले भन्नुभयो तपाईँ मलाई बचाउनुहुनेछ, तर के तिनले परमेश्वरलाई विश्वास गरे? अह होइन, तिनी अगाडि सरेर यी सबै प्रबन्धहरूको योजनाहरूको तयार गर्छन्, जुनले यो प्रकट गर्दछ कि तिनी परमेश्वरमा विश्वास र भरोसा त्यति धेरै गरिरहेका छैनन्। मलाई प्राय यही कुरामा डर लाग्छ कि प्राय आज हामी धेरै ख्रिस्टियनहरू विश्वासीहरू पनि यही अवस्थामा छौं। हामी धेरैले आफ्नो बोझहरू प्रार्थनामा परमेश्वर कहाँ लान्छौं, हामी खालि उहाँको अगाडि सारिदिन्छौं अनि म पनि त्यो गर्छु। त्यसपछि जब प्रार्थना सकिन्छ हामी उठ्छौं र हरेक ती बोझहरू आफ्नो फेरि कानमा बोकेर हिँड्न आरम्भ गर्छौं। हामी वास्तवमा उहाँलाई विश्वास गर्दैनौं गर्छौं र हामीले गर्नुपर्ने विश्वास र भरोसा चाहिँ पूर्ण रूपमा हुनुपर्छ। अनि 17-20 पदमा हामी पढ्छौ, तिनले सबैभन्दा अघिल्लालाई यसो भने, मेरा दाजु एसाउले मलाई भेटेर त कसको मानिस होस्, त कहाँ जाने होस्, तेरो अघि अघि गएका यी बथानहरू कसका हुन् भनेर सोध्नुभयो भने तैले यसो भन्नु, ती त तपाईँको दास याकुबका हुन्, यी जम्मै मेरा प्रभु एसाउको निम्ति सौगातको रूपमा पठाएका हुन्, हेर्नुहोस् तिनी चाहिँ हाम्रा पछि पछि आउँदैछन्। तिनले दोस्रो तेस्रो र बथानका पछि पछि लाग्ने जम्मैलाई आज्ञा दिए, एसाउलाई भेट्दा तिमीहरूले उही किसिमले भन्नु, विशेष गरी तिमीहरूले यसो भन्नु, हेर्नुहोस् तपाईँको दास याकुब हाम्रा पछि पछि आउँदैछन्, किनभने तिनले यस्तो विचार गरे, मेरो अघि अघि गएको सौगातले म उनको रिस साम्य गर्न सक्छु होला, त्यसपछि म उनको सामु पर्दा सायद उनले मलाई ग्रहण गर्नेछन्। मित्र, एसाउले यसरी एउटा पछि अर्को बथान सहितको नोकरहरूलाई भेटाउँछन् अनि यो नै योजना याकुब गरिरहेका छन्। अनि 21-23 पदमा हामी पढ्छौं, यसै कारण ती सौगात तिनी भन्दा अगाडि गए र तिनी आफै चाहिँ त्यस रात आफ्नै पालमा बसी बिताए। त्यस रात याकुब उठे र तिनका दुई पत्नी र दुई कमारी र 11 छोराहरूलाई लिएर यबोक नदी तरे। तिनले तिनीहरूलाई खोलाको पारी पठाएपछि त्यसै गरी तिनले आफूसित भएका सबै कुरा पनि पठाए। यो याकुबको जीवनमा महान अनुभवको दिन हो। तिनले पार गरेको यब्बोक खोला अति नै सुनसान स्थान थियो, वास्तवमा यो मरुस्थलको स्थान हो, अनि यहाँ नै यो रात याकुब काट्दछन्। तिनी खुशीको हर्षित व्यक्ति छैनन् र तिनमा डर र सन्देहले भरिएको छ। देख्नुभयो, जसले जे रोप्छ त्यसैको कटनी पनि गर्नेछ। तिनले एसाउसँग दुर्व्यवहार गरेथे, गलत व्यवहार गरेथे, र परमेश्वरले तिनलाई त्यस तरिकामा एसाउको ज्येष्ठ अधिकार लिन र उसको आशिष हडप्न कहिले पनि भन्नुभएको थिएन, जुन तरिकामा तिनले हडपेका थिए। परमेश्वरले तिनको निम्ति कुनै पनि हालतमा यो प्रदान गर्न सक्नुहुने थियो। त्यस राति याकुबले आफूसँग भएको हरेक कुरा यब्बोक खोलाको पारी पठाए र तिनी चाहिँ वारिपट्टि नै बसे, ताकि यदि तिनको दाजु एसाउ आएर याकुबलाई मारे तापनि उसको परिवारलाई बाँकी राख्नेछन्। यसरी याकुब एक्लै त्यहाँ छोडिएको छ। अब हामी अर्को चाखलाग्दो घटना देख्छौं, याकुबसँग एकजना व्यक्ति पेनियलमा कुस्ती हुन्छ। 24 पदमा भनिएको छ, यसरी याकुब चाहिँ एक्लै छोडिए अनि एकजना व्यक्ति उज्यालो नहुन्जेल तिनीसँग कुस्ती लडे। मित्र, जब हामी यो कुस्तीको प्रतियोगितातिर आउँछौ, म थुप्रै कुरालाई सोझ्याउन चाहन्छु। मैले धेरैले यो कुरा भनेको सुनेको छु, याकुबले कुस्ती लडे। वास्तवमा याकुब कुनैसँग यस बेला कुस्ती लड्न चाहँदैनन्। यदि पछाडि फर्की गयौं भने तिनीसँग मामा लाभान्छन्, तिनीसँग कति पनि राम्रो व्यवहार गर्दैनन्, र अगाडि चाहिँ तिनको दाजु एसाउ छन्। तिनी दुई महान पत्थरको पहाड़को बीचमा न यता न उता फसेका छन्। तिनलाई थाहा छैन कुन बाटो फर्किनलाई चुन्नु। अब के तपाईँ सोच्नुहुन्छ कि त्यस अवस्थामा त्यस रात तिनी तेस्रो शत्रुता चाहन्थे? अह, मलाई यो लाग्दैन। याकुब कुस्ती लड्ने पहलमान थिएनन्, यो स्पष्ट छ। त्यो रात तिनी एक्लै छन् किनभने तिनी एक्लै हुन चाहन्छन् र तिनी कुस्ती लड्न चाहेका थिएन। अब प्रश्न यो छ, तिनीसँग त्यो रातमा कुस्ती लड्ने त्यो व्यक्ति को हुन्? यो व्यक्ति को हुन् भन्ने त्यहाँ थुप्रै अन्दाजहरू, विचारहरू छन्। तर म सोच्दछु यो कुस्ती लड्ने व्यक्ति चाहिँ ख्रिष्ट स्वयंको पूर्व प्रकटता वा पूर्व अवतार हो। 25 पदमा भनिएको छ, यी व्यक्तिले याकूबलाई जित्न नसकेको देखेर याकूबका कम्मरको खोक्रो भाग छोए र उनीसित कुस्ती लड्दा लड्दै याकूबको कम्मरको गेडी फुस्कियो। याकूब सजिलै छोड्न गइरहेको छैन। तिनी त्यस खालको व्यक्ति होइनन्। तिनी उसको विरूद्धमा निरन्तर लडिरहे। अन्त्यमा तिनीसँग कुस्ती लड्ने व्यक्तिले तिनलाई लङ्गडो तुल्याइदियो। अनि 26 पदमा हामी पढ्छौं, तब ती व्यक्तिले भने, उज्यालो हुन लाग्यो, मलाई जान देऊ। तब याकूबले भने, मलाई आशीर्वाद नदिउन्जेलसम्म म तपाईलाई जान दिन्न। अहिले के हुन्छ? याकूबले पकडेको मात्र छ, तिनी कुस्ती लडिरहेका छैनन्। तिनले यो पत्ता लगाए कि तपाईँ परमेश्वरमाथि उहाँसँग कुस्ती लडेर सामना गरेर विजय हुन सक्नुहुन्न। तिनले विजय गर्न सक्ने एउटै तरिका छ, त्यो हो उहाँका खाली समर्पण गरेर, उहाँलाई पक्रेर समातेर। अब्राहमले त्यो कुरा सिके, अनि त्यही नै कारण तिनले परमेश्वरलाई आमिन भने। तिनले परमेश्वरलाई विश्वास गरे र उहाँको निम्ति, उहाँको सामने तिनी धार्मिकताको व्यक्ति बने, अर्थात उहाँले तिनको निम्ति यो धार्मिकता गर्नुभयो। अब्राहम अन्त्यमा उहाँ कहाँ गएर परमेश्वरलाई अँगाले, समाते। मेरो मित्र, जब तपाईँ त्यस अवस्थामा पुग्नुहुन्छ, तब तपाईँ परमेश्वरलाई विश्वास र भरोसा गर्नुहुन्छ। जब तपाईँ उहाँलाई अँगालो मार्न, समात्न इच्छुक हुनुहुन्छ, उहाँ त्यहाँ तपाईँलाई सहायता गर्न र आशिष दिन तयारी हुनुहुन्छ। प्रभु तपाईँ सबैलाई आजको यो वचन अध्ययनबाट धेरै धेरै आशिष दिउन्।
यहाँहरूको माझमा खुसीको खबर, TWR नेपालको पहिलो प्रस्तुति ख्रिष्टीय गीतीय एल्बम
येशूको प्रेम।
TWR नेपालका सम्पूर्ण क्षेत्रीय सहकर्मीहरू साथै
TWR नेपालको कार्यालयबाट प्राप्त गर्न सक्नुहुनेछ।
सुन्न नभुल्नुहोला ख्रिष्टीय गीतीय एल्बम
येशूको प्रेम।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98475369847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।